जिम्मे जिन्होंने कौम की जिम्मेदारियाँ अपने हाथ में ली थी, उन्होंने आकर कुर्बानियाँ दी फितनों के मुकाबले में, और फितनों से मुकाबला करने में बड़ी कुर्बानियाँ दी गई तारीख में, खासकर मुकाबले में बहुत ही अफीम कुर्बानी पेश की है। और आइमा की तारीफ में ये और भी है और अम्बिया की तारीफ में भी है। पहले ये है छोड़ी गई आपके सामने जो खुतबा खुतबे का जुमला पेश कर गए नजरबाला के खुतबा है। नजरबाला में अरबी में ये पांचवे नंबर का खुतबा है, वो तो मैं देख नहीं पाया शायद, ये खुतबा इधर उधर भी हो सकता है, चौथा या छठा भी हो सकता है, और शायद पांचवा भी हो, चूंकि अलग अलग रिसर्च के अतबार से कभी थोड़ा तरक्की नहीं पा पाता है। मुख्तसर सा खुतबा है और इसका बैकग्राउंड यह है कि पैगंबर अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के बाद मदीने में जब हालात खराब हुए तो अबू सुफियान जिसने तकरीबन ऐलान रिसालत के बाद से लेकर 21 साल तक मुसलसल पैगंबर अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का मुकाबला किया, जंग की हर तरह की मुसीबतें आई, हर तरह का मुकाबला किया, जब तक रसूलुल्लाह मक्के में रहे तमाम शर और तमाम फितने और तमाम सख्तियाँ रसूलुल्लाह के लिए पैदा करता रहा, और जब रसूलुल्लाह मदीने में आ गए तो मदीने आने के बाद तकरीबन 8वीं सदी हिजरी तक फतह मक्का तक 8 साल तक 13 साल मक्के के और मदीने आने के बाद तकरीबन 8 साल तक अबू सुफियान और उसके और जो हमनवा अफराद थे जैसे अबू जहल और वगैरह अफराद थे, उसमें सबसे ज़्यादा रहबरी के जो किरदार अदा कर रहा था अपने बातिल गिरोह की वो अबू सुफियान था। 21 साल तक मुसलसल पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम से लड़ता रहा और रसूलुल्लाह के मिशन को नाकाम करने की तमाम तक कोशिश कर डाली और किसी भी पहलू को नहीं छोड़ा, और जबकि से इस राह में खुद भी बहुत नुकसान भी उठाना पड़ा, जंग बदर में उसको अपने कई रिश्तेदारों की जान खोनी पड़ी और भी सख्तियाँ आईं मुश्किल आईं, लेकिन इन सब के बावजूद भी वो तो अपने दुश्मनी से बाहर नहीं आया। लेकिन यह आपको तारीख मसला मालूम है कि 8वीं हिजरी में फतेह मक्का हो गई, रसूलुल्लाह मक्के में दाखिल हुए और कोई रास्ता बाकी नहीं रह गया था, लिहाजा आकर इस्लाम कबूल कर लिया। रसूलुल्लाह का लश्कर मक्के के बाहर ठहरा हुआ था और मक्के में दाखिल होने की तैयारी थी। इस वक्त उसने देखा कि अब हमारे सामने कोई भी चारा नहीं है, अब बचने का सिर्फ एक ही रास्ता है इस्लाम कबूल करने, और इस हालत में आकर उसने इस्लाम कबूल किया। अबू सुफियान अलबत्ता ये इस्लाम कबूल करना बहरहाल अगर जर्रा बराबर भी इंसान में शऊर है और मुद्दे मुसलमान में शऊर है इस इस्लाम की हकीकत को समझ सकते हैं, इसके बारे में कोई ज़्यादा बयान करने की ज़रूरत नहीं है। इसके बारे में खुद अमीर मोहम्मद इस्लाम ने जुमला है कि ये लोग इस्लाम नहीं लाए, इस्लाम किया इन लोगों ने, इस्लाम का लिबास ओढ़ा, इस्लाम का इजहार किया, इस्लाम नहीं लाए, लेकिन बहरहाल ये काम किया। और 8वीं हिजरी के बाद जब फतेह मक्का हो गई तो 11वीं हिजरी के दूसरे महीने ही में पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम की वफात होती है, यानी दो साल बाद रसूलुल्लाह की वफात के बाद जब खिलाफत के मसाइल पैदा होते हैं कि जो आलम इस्लाम का नहायत दर्दनाक बाब है, रसूलुल्लाह के बाद जो बाब खुला वो सख्त और दर्दनाक बाब था, और अमीर मोमिनीन की बैत नहीं की गई, अमीर मोमिनीन को इलाही हुकूमत जो रसूलुल्लाह दे कर गए थे, रसूलुल्लाह ने दीन की जमानत अमीर मोमिनीन के हाथों में दी थी, अमीर मोमिनीन को उससे महरूम रखा गया। इस वक्त अबू सुफियान की जो बहुत ही होशियार भी था बहुत ही चालाक भी था वो गया अब्बास के पास, अब्बास जो रसूलुल्लाह के चचा जी थे, अमीर मोमिनीन के भी चचा थे, बुजुर्ग थे लेकिन एक सादा इंसान थे, यानी मसाइल को गहराई से ना समझने वाले इंसान थे। अब उस सुफियान जानता था अगर मैं तनहा जाऊंगा तो शायद मेरी हकीकत जाहिर हो जाए, जल्दी जाहिर हो जाए, क्योंकि वो अपनी अमीर मोमिनीन की पहचान नहीं है उसके पास। वो अमीर मोमिनीन को उसने जंगे बदर में और जंगे उहद में और जंगे खंदक में जरूर देखा है, लेकिन अमीर मोमिनीन की मारिफत नहीं रखता। और अगर मारिफत रखता तो ये हालत ही क्यों पैदा होती? ज्यादा वो ये जान रहा था कि अगर मैं तन्हा जाऊंगा तो शायद मेरी मेरे इरादे को, मेरे कस को अपने ख्याल में सोच रहा है कि जाहिर हो जाए। लिहाजा गया अब्बास के पास, जो अमीर मोमिनीन के चचा थे, रसूलुल्लाह के चचा थे, और खानदान बनी हाशिम में एक बुजुर्ग हैसियत से, सिर के अतबार से बुजुर्ग इंसान की हैसियत से जाने जाते थे, और उनको अपने साथ लिया और उनको उकसाया। चूंकि सादलों इंसान थे, अगर चाहे रसूलुल्लाह के चचा थे, अगर चाहे अमीर मोमिनीन के चचा थे, लेकिन इतनी बसीरत नहीं थी उनके अंदर जैसे इब्न अब्बास। बहरहाल फाजिल इंसान थे, पढ़े लिखे इंसान थे, लेकिन अब्बास में ये फजीलत और ये बसीरत नहीं थी। हत्ता रसूलुल्लाह से मुताल्लिक होने में और रसूलुल्लाह के करीब आने में भी अब्बास को बहुत देर लगी, इसी तरीके से रसूलुल्लाह को समझना मुश्किल था। लेकिन बहरहाल इस खानदान से थे, लिहाजा उस यहाँ गया अब्बास के पास, उनको अपने साथ लिया और लेकर अमीर मोमिनीन की खिदमत में हाजिर हुआ और आकर अर्ज किया कि हम आपकी बैत करना चाहते हैं, खिलाफत की बैत। चूंकि एक बैत हो चुकी थी, ऐलान कर दिया गया था, उस बैत और उस खिलाफत के मुकाबले में जो सकीफा में शुरू हुई थी, उसके मुकाबले में अमीर मोमिनीन ने एहतजाज किया, अमीर मोमिनीन ने मुखालिफत की। अलबत्ता अपनी मुखालफत करने के बाद फिर अमीर मोमिनीन ने सुकून अख्तियार किया, फिर अमीर मोमिनीन ने उसके बाद खामोशी अख्तियार की, यानी हक का इजहार कर दिया, लेकिन उसके बाद उस सिलसिले को जारी नहीं रखा। फिर ये नहीं रहा कि उसके बाद अमीर मोमिनीन जो जिंदगी जीते रहे, और काफी लंबी जिंदगी है अमीर मोमिनीन सल्लल्लाहु अलैहि वसल्लम की, 30 साल से ज्यादा, 30 साल के आसपास की जिंदगी है उस वाकये के बाद। लेकिन उसके बाद एक शुरू में अमीर मोमिनीन ने हकीकत का इजहार किया, लोगों को हकीकत पहुंचा दी, उसके बाद फिर अवाम ने इस मसले में, खिलाफत के मसले में बिल्कुल सुकून अख्तियार किया। तारीख में एक दो मरतबा ऐसा और भी मामला पेश आया कि जहाँ अमीर मोमिनीन ने इस मसले में मुनासिब अंदाज में और मुनासिब अल्फाज में हकीकतों को वाज़ह किया। लेकिन अबू सुफियान की नीयत कुछ और थी, उसने अब्बास को अपने साथ लिया, अब्बास के अंदर वो खानदानी जज्बा पैदा किया कि आप बनी हाशिम से हैं, आप रसूलुल्लाह के चचा हैं, आप अली इब्न अबी तालिब के चचा हैं, आप इस खानदान के बुजुर्ग हैं, उम्र रसूलुल्लाह की थी, आप इसके ज्यादा हकदार हैं, आप हुकूमत नहीं कर सकते तो चलते हैं अली इब्न अबी तालिब के पास और उनसे उनकी खिलाफत। और चूंकि अबू सुफियान खुद अपने आप को खानदानी अखबार से नजदीक समझता था, लिहाजा अब्बास और वो जो सादलों थे, सादलों इंशाल्लाह आप लोग समझ रहे हैं, सिंपल इंसान थे और गहराई से मसाइल को समझ नहीं पाते थे, ज्यादा अबू सुफियान के कहने पर अब्बास तैयार भी हो गए और ये दोनों के दोनों आए अमीर मोमिनीन की खिदमत में और आगे अर्ज किया कि हम आपकी बैत करना चाहते हैं खिलाफत के लिए, हम आपकी हुकूमत भी मानते हैं और आपकी बैत करना चाहते हैं। ये वो मकाम था कि जहाँ अमीर मोमिनीन ने यह मुख्तसर सा खुतबा फरमाया जो नजीब उल्लाह में मौजूद है कि इंशाल्लाह अगर फुर्सत हुई तो हम चंद जुमले जो और यह होगी आपके सामने पेश करेंगे आज या इसी दिन, और अगर ना हुई तो आप उसको जाकर पढ़ें नजीब उल्लाह का खुतबा। वहाँ पर अमीर मोमिनीन ने मुखातब कर फरमाया कि युवा नास शुक्कु अमवाज अल फितन के सफरिन नजात, नजात के सफीनों से सफीनाएं कश्ती, नजात की कश्तियों से और नजात के सफीनों से फितनों की मौजों को चिढ़ते हुए आगे बढ़ जाओ। ये बहुत ही अजीम जुमला है, अब शायद थोड़ी बहुत उदास की जाए इंशाल्लाह। यानी इमाम ने एक जुमले में सारी हकीकत लाकर खोलकर सामने रख के उस ज्ञान के लिए भी और अब्बास को भी मुतवज्जे कर दिया। बहरहाल चचा की नस्बत रखते थे, नस्बत के एतबार से और रिश्ते के एतबार से बुजुर्ग थे, लिहाजा अमीर मोमिनीन ने बहुत ही मुनासिब अल्फाज में अबू सुफियान के सामने की सारी हकीकत रख दी और अब्बास के सामने भी, फरमाया कि शुक्कु अमवाज अल फितन बे सफरिन नजात, नजात के सफीने से फितनों की मौजों को तोड़ दो, फितनों की मौजों को पाड़ते हुए आगे बढ़ जाओ, وَعَرَّجُوا عَنْ طَرِيقِ الْمُنَافِرَةِ اور منافرہ یعنی نفرت، نفرت کے راستے سے اپنے آپ کو بلند کر دو۔ منافرہ نفرت یعنی ایک طرف سے نفرت کیا، منافرہ یعنی دونوں طرف سے نفرت کی بات شروع، یعنی ایسا ماحول پیدا کیا جائے کہ دونوں طرف سے نفرت کی باتیں ہو رہی ہیں۔ جیسے بھی ہے ابھی فتنے کا ماحول باقاعدہ گرم ہے، بہت چھوٹے بڑے دائرے میں بھی اور تھوڑا بڑے دائرے میں بھی اور بہت بڑے دائرے میں بھی، جہاں پر منافرت ہو رہی ہو شاید انشاءاللہ آپ کے سامنے بات عرض کیا جائے۔ منافرہ یعنی دو طرف سے نفرت کی باتیں، مقابلہ جس میں اس طرف منافرہ یعنی دونوں طرف سے جب نفرت کی باتیں ہو رہی ہوں۔ امام فرماتے ہیں کہ وہ عرجو، عرجو یعنی عروج یعنی بلند ہونا، اپنے آپ کو اونچا کر لو، اپنے آپ کو بلند کر لو، اپنے آپ کو اتنا نیچے نہ رکھو کہ آپس میں نفرت کی باتیں کرتے رہو۔ تم نفرت کی باتیں کرتے رہو، جواب میں نفرت کی باتیں کی جاتے رہو۔ بہت ہی حسین جملہ عرجو، تم اپنے آپ کو معراج دو، اپنے آپ کو بلند کرو، اپنے آپ کو عروج دو، اپنی ذات کو ان چھوٹی باتوں سے اونچا لے آؤ تاکہ تمہارے درمیان میں آپس میں نفرت کی باتیں نہ ہو رہی ہوں، منافرت نہیں ہو رہی۔ طریق منافرت یعنی منافرت کے راستے پر تم گامزن نہ ہو۔ آج بڑے پیمانے پر پورے عالم اسلام کو اسی میں الجھایا گیا، جو بڑا فتنہ ہے منافرت کی باتیں ملکوں کے درمیان میں، اسلامی ملکوں کے درمیان میں، مسلمان ملکوں کے درمیان میں ایک دوسرے کے لیے نفرت کی باتیں، منافرت کی باتیں، ایک دوسرے کو نفرت کرنا، پھر آ کر فرقوں کے درمیان میں، شیعہ سنی کے درمیان میں اور اہل سنت کے مختلف فرقوں کے درمیان میں، بریلی اور دیوبندی اور فلاں اور فلاں فلاں فرقوں کے درمیان میں، شیعہ سنی فرقے کے درمیان میں آ کر منافرت کی باتیں کرنا، یا حتیٰ اور بھی زیادہ محدود دائرہ کر کے شیعوں کے درمیان میں گروہ گروہ بنانا اور ہر گروہ دوسرے کے لیے نفرت کی بات کر رہا، سب ایک دوسرے کو نفرت کی نگاہ سے دیکھ رہے ہیں، نگاہیں نفرت کی ہوں، باتیں نفرت کی ہوں، انداز منافرت کا ہو، طریقہ منافرت کا ہو، ایسے تمام حالات کے لیے امیر المومنین فرماتے ہیں ارجو عن طریق المنافرہ، یہ نفرت کی باتیں پیدا کرنے سے اپنے آپ کو بلند کرو، اتنا کوتاہ، اتنا پست، اتنا گھٹیا انسان بن کے نہ رہو کس لیے ایک دوسرے کے لیے نفرت کی باتیں کی جا رہی ہیں، لوگوں کو بلند کرو۔ اگر لوگ نفرت کی باتیں کر رہے ہیں تو آپ نفرت کی باتیں نہیں کریں، چونکہ وہ آئے تھے بیعت کرنے کے لیے، وہ اس بیعت کے پیچھے اور بھی بہت ساری باتیں کی، چونکہ نہج البلاغہ میں صرف امیر المومنین کا کلام بیان کیا گیا، نہج البلاغہ میں دوسروں کا کلام نہیں ہے، ابن عباس نے کیا کہا اور ابو سفیان نے کیا کہا، جو ساری باتوں سے اندازہ ہوتا وہی ہے، عباس کہہ رہے ہیں کہ آپ رسول اللہ کے بھائی ہیں، آپ کو رسول اللہ نے غدیر میں اعلان کیا ہے، آپ مختار ہیں، آپ شجاع ہیں، آپ بہادر ہیں، آپ ہمارے خاندان کے، یہ خاندان ہمارا حق ہے، یہ حکومت ہمارا حق ہے، یہ عباس اپنے سادہ لوہی میں باتیں کہہ رہے ہیں اور صحیح بھی کہہ رہے ہیں، بات غلط نہیں کہہ رہے ہیں، باتیں جتنی بھی کہہ رہے ہیں وہ صحیح کہہ رہے ہیں، لیکن ان باتوں کے پیچھے جو نیت چھپی ہوئی ہے وہ اسلام نہیں ہے بلکہ وہ خاندان ہے۔ اصل مسئلہ یہ ہے، عباس کی بات کے پیچھے جتنی بھی باتیں کر رہے ہیں ان باتوں کے پیچھے حق نہیں ہے، ایمان نہیں ہے، اسلام نہیں ہے، رسول اللہ کی وراثت نہیں ہے، انبیاء کی وراثت نہیں ہے، بلکہ ان کی ساری توجہ ابو سفیان نے ان کو بڑی یہ بات اکسائی ہے، بھڑکایا ہے اور ایک خاندانی جذبہ لے کر پیدا آئے ہوئے ہیں، اور جتنی بھی باتیں کر رہے ہیں وہ باتیں صحیح ہیں لیکن نیت مناسب نہیں، اور ابو سفیان کی نیت ہی فتنہ ہے۔ ابو سفیان چاہتا ہے کبھی یہ لڑائی جھگڑا مدینہ میں شروع ہو اور ایک حالات خراب ہو، یہ حالات کے نتیجے میں مسلمان جو نئے نئے مسلمان ہوئے ہیں، جو قبیلے نئے نئے مسلمان ہوئے ہیں، سب کے سب واپس بیٹھ جائیں جلدی سے، اور پھر دھیرے دھیرے اپنی حکومت کے راز کو اور اپنے حکومت کے راستوں کو وہ کھولنا شروع کر۔ بہرحال ابو سفیان آیا ہی تھا دینے کے لیے، جب امیر المومنین نے دونوں پہلو کی طرف اشارہ کیا، فرمایا کہ یہ امیر المومنین کے جملے سے اندازہ ہوتا ہے کہ ان لوگوں نے خود کیا باتیں کی تھیں، ان لوگوں کی باتیں تاریخ میں نہیں لکھی ہوئی ہیں، لیکن امیر المومنین کے ان جملوں سے اندازہ ہوتا ہے کہ عباس نے بھی کیا باتیں کی تھی اور سفیان نے بھی کیا باتیں کی تھی۔ اس سے زیادہ امیر المومنین پہلا جملہ فرماتے ہیں، ایک تو یہ کہ یہ فتنے ہیں، فتنوں کی موجوں سے آگے بڑھ جاؤ، سفینہ نجات کے ساتھ ساتھ چلو، سفینہ عقید نجات پر سوار ہو کے چلو، ایسا نہ ہو کہ تھوڑی سی تبدیلی تمہیں فتنوں کے موجوں میں لے جا کے ڈال دے، اس میں نکلنا مشکل ہو جائے۔ اگر نجات کے سفینے سے ہٹ گئے تو ممکن ہے کہ فتنوں کی موج میں پڑ جاؤ۔ زیادہ فتنوں کی موج میں نہیں پڑنا ہے بلکہ فتنوں کی موجوں کو چیرتے ہوئے آگے بڑھنا ہے تمہیں۔ تمہیں کشتی پہ سوار رہنا ہے اور نجات کے سفینے پہ سوار رہنا ہے، کہ اس کی تفسیر انشاءاللہ آئے گا۔ اور دوسرا جملہ کہ یہ منافرت کی باتیں نہیں کرو، اگر خاندان خاندان کی بات ہے، یہ خاندان وہ خاندان، فلاں خاندان کیسے حاکم ہو سکتا ہے، ہم قریش ہیں لہذا ہم حقدار ہیں، ہم بنی ہاشم ہیں لہذا ہم حقدار ہیں، لہذا یہ مسئلہ خلافت کا مسئلہ خاندان کا مسئلہ نہیں ہے، ایک الہی مسئلہ ہے۔ لہذا اگر ہمیں قیام بھی کرنا ہے تو اللہ کے لیے قیام کرنا ہے، نہ کہ خاندان کے لیے۔ جہاں تک اللہ کے لیے قیام کرنا لازم تھا وہاں تک علی المؤمنین نے بھی قیام کیا جناب زہرا سلام اللہ علیہ نے قیام کیا۔ جس انداز سے راتوں میں تاریکیوں میں گھر گھر جا کر، لیکن جا کر اپنی بات کہی، حق کو بتایا، لوگوں کو آگاہ کیا، لیکن یہ کہ آؤ تو ہماری بیعت کرو، ہزار دو ہزار لوگوں کو لے کے آؤ مدد کرنے کے لیے، تو یہاں سے وہ مسئلہ شروع ہوتا ہے، منافرت کا مسئلہ، خاندانی مسئلہ۔ جناب علی المؤمنین ارجو عن طریق المنافرہ وطعو انتجان المفاخرہ، اور مفاخرہ، مفاخرہ بنائے فخر سے، فخر کرنا، جو تاریخ میں یہ بہت بڑا مرض، بہت بڑی بیماری ہر دور میں رہی ہے اور آج کے دور کی بیماری، انسان کسی بھی بنیاد پر ویلوز اور اقدار اور فضیلتوں کے سوا کسی بھی بنیاد پر انسان اگر آ کر فخر کر رہا ہے تو یہ جہالت کا فخر ہے۔ فضیلتوں کے سوا، ویلوز کے سوا، معروف کے سوا، علم و حکمت و اقدار، سوشل اقدار، ہیومن ویلوز، مورل ویلوز، الہی ویلوز، ان کے سوا اگر کسی بھی بات پر انسان کسی بھی انداز سے، خاندان، رشتہ، ہم یہ کہ ہم فلاں خاندان سے، ہم جیسے بنی اسرائیل فخر کر رہے ہیں، ہم سید ہیں، ہم فلاں ہیں، یہ ہیں، وہ ہیں، جتنے بھی فخر کے الفاظ استعمال کیے جا سکتے ہیں فضیلتوں کے سوا، وہ سب کے سب جہالت کا فخر۔ ہاں دوسروں کو یہ حق دیا گیا، دوسروں کو کہا گیا ہے کہ اس نسبت کا احترام کرو کہ اگر کسی کو رسول اللہ سے نسبت ہے، خاندان ہے، غیر سید آ کر سید کا احترام کرے، رسول اللہ کا احترام، غیر سید کو کہا کہ احترام کرے، لیکن سید کو نہیں کہا کہ تم آ کر فخر کرنا شروع کرو، یہ دو چیزیں الگ الگ ہیں۔ یہ احترام ہے، یہ البتہ بہت ہی خوبصورت بات کہی شیر البحری رحمۃ اللہ علیہ نے کہ سادات کا یہ احترام، اس کے اندر بھی ایک راز چھپا ہے کہ ان کو اتنا احترام کیا جائے کہ ان کو ہمیشہ اس بات کا احساس رہے کہ دین کی ذمہ داریاں بھی میرے اوپر زیادہ ہیں، یہ دین کی ذمہ داری کا احساس دلانے کے لیے احترام کرو۔ جیسے ایک عالم کا احترام کیا جاتا ہے، عالم کا احترام اس لیے نہیں ہے کہ عالم فخر میں مبتلا ہو جائے، دیکھیں میرا کتنا ہاتھ چھو رہے ہیں لوگ، کتنی واہ واہ کر رہے ہیں، کتنا مجھے دیکھ کے خوش ہو رہے ہیں، نہ، یہ اس کے احترام کی ایک اصلی وجہ یہ ہے کہ اس کا احترام کر کے اسے اس کی ذمہ داریوں کا احساس دلایا جاتا ہے۔ یہ تو عالم ہے، تو ذمہ دار ہے، دین کی ذمہ داری میرے اوپر ہے۔ لہذا اگر خود عالم آ کر فخر کرنے لگے تو یہ جاہل ہے۔ جس دن سے کوئی عالم آ کر فخر کرنا شروع کر دے وہیں سے یہ سمجھ لیں کہ جاہل، اسے حق نہیں ہے فخر کرنے کا، وہ نہیں کر سکتا۔ انبیاء نے فخر نہیں کیا، آئمہ نے فخر نہیں کیا، کسی نے فخر نہیں کیا۔ اگر فخر کیا تو صرف ایک بات پر، پروردگار تو نے مجھے اپنا عبد بنایا لہذا میں فخر کرتا، میں فخر کرتا ہوں، عبدک الضعیف الذلیل الحقیر المسکین المستقیم، اس بات پر میں فخر کرتا ہوں، اس بات پر میں فخر کرتا ہوں، کفا بی عزا ان تکون لی ان اکون لک عبدا، کفا بی فخرا ان تکون لی ربا، پروردگار میں اس بات کے لیے، میری عزت کے لیے صرف اتنا کافی ہے کہ میں تیرا بندہ ہوں، اور میرے فخر کے لیے صرف اتنا کافی ہے کہ تو میرا پروردگار، بس اس بات پر فخر کیا۔ لیکن یہ کہ میں کس خاندان سے ہوں، اس لیے میرے گھر میں میری زوجہ کون ہے، میرے لیے مسجد کے کا دروازہ کھلا رہا, کسی کو رسول اللہ نے اپنی بیٹی نہیں دی, مجھے اپنی بیٹی دے دی, کسی کو رسول اللہ نے علم نہیں دیا, مجھے علم دے دیا, کسی بھی مسئلے پر امیر المومنین نے کبھی فخر نہیں کیا. جو امیر المومنین کی ذات اتنی بڑی ہے کہ یہ ساری چیزیں امیر المومنین کے فخر کرنے کے لائق نہیں. امیر المومنین اگر فخر کریں کسی ایک بات پر, پروردگارا میں تیرا بندہ ہوں, مجھے اس بات پہ فخر, تو میرا رب ہے, میں تجھے اس بات پہ فخر. لہٰذا اگر کوئی واقعا صاحب فضیلت ہوتا ہے تو اپنی فضیلتوں پر فخر نہیں کرتا, بلکہ فضیلتوں کے نتیجے میں ذمہ داری کا احساس کرنے لگتا ہے, کیونکہ ہر فضیلت ساتھ میں ذمہ داری لاتی ہے. فضیلتیں ہوتی ہی ہیں ذمہ داریوں کے لیے, غیر فضیلت رکھنے والے انسان کو ذمہ داریاں نہیں دی جاتی. نفرت یعنی کسی کے بارے میں انسان دل میں نفرت رکھے, منافرہ یعنی دونوں طرف سے نفرت شروع ہو جائے, یہ منافرہ. فخر یعنی کوئی ایک انسان فخر کر رہا ہو, اور مفاخرہ یعنی دونوں طرف سے فخر فروشی شروع ہو جائے, وہ اپنا فخر کر رہا ہو, ہم خود فخر کریں, آپ ہم ایک اعتبار سے فخر کریں, آپ دوسرے اعتبار سے فخر کریں, یہ فخر کا بازار گرم ہو جائے, سب فخر کرنا شروع کر دیں جیسے ہم لوگ کر رہے ہیں. یہ قرآن میں آگے کہ الحاق متکاثر حتى زرتم المقابر, تمہیں ہلاک ہو گئے تم لوگ, تم اس بات پر تکاثر کثرت کے اوپر ہر چیز نہیں, میرے پاس یہ ہے, میرے پاس یہ ہے, میرے پاس یہ ہے, میرے پاس مال جاتا ہے, دولت جاتا ہے, خاندان جاتا ہے, افراد جاتا ہے, قبیلہ بڑا ہے, یہ تکاثر کثرت, کثرت کا اظہار اس نت میں ہلاک کر ڈالا ہے, اپنے آپ کو ہلاک کر رہے ہو. حتیٰ زرتم المقابر, یہاں تک تم جا کر اپنی قبروں کو بھی گننا شروع کر دو کہ میرے خاندان کی قبریں اتنی زیادہ ہیں, اتنے لوگ میرے خاندان میں مرے, اتنی قبریں بنی ہیں, یہ فخر ہے, یہی باطل فخر ہے. انسان جب آ کر فضیلتوں کے سوا کسی دوسری چیز پر فخر کرنا شروع کرے, امام نے فرمایا کہ وضعوا عن تیجان المفاخرۃ, تیجان تاج ہے, اپنے مفاخرت فخر کرنے کے تاج کو اٹھا کر پھینک دو. ابن عباس سے بھی کہہ رہے ہیں امام, اور ابو سفیان سے بھی کہہ رہے ہیں کہ اس تاج کو, مفاخرت کے تاج کو اور فخر فروشی کے تاج کو اور ایک دوسرے کے اوپر فخر کی باتیں کرنے کے تاج کو, کہ ہمیں حکومت بننا چاہیے کیونکہ ہم اس خاندان کے ہیں اور ہمارا فخر ہونا چاہیے, کہ یہ سب چیزیں اٹھا کر پھینکو, چونکہ تم غلط نیتوں سے آئے ہو. امیر المومنین حکومت کا تقاضا کر رہے ہیں لیکن عدل الہی کو قائم کرنے کے لیے, نہ کہ اپنے خاندان کو ظاہر کرنے کے لیے, نہ کہ خاندانی مفاخرت کے لیے, قیام حق کے لیے حکومت کا تقاضا کر رہے ہیں امیر المومنین. یہ جملہ امام نے فرمایا, اور اس کے بعد یہ خطبہ جاری, اس کے بعد امام نے اور بھی کچھ نصیحتیں کی. انشاءاللہ یہ خطبہ ہم آپ کے سامنے لا کر پڑھیں گے, ابھی کیونکہ ابھی جلدی ہمارے سفر سے آئے ہیں اور خطبہ ہے موجود یہاں پر, لیکن ابھی تھوڑا موضوع کی وضاحت کر دیں, اس کے بعد انشاءاللہ اور پھر اور بھی نجم البلاغہ میں متعدد مقامات کا امیر المومنین نے فتنے کے بارے میں گفتگو کی ہے, ایک مفصل خطبہ ہے کہ وہ شاید اتنا پیش نہیں کر پائے, اس کے لیے خود زیادہ گفتگو کی ضرورت ہے کہ امیر المومنین آ کر فتنے میں خالی آپ کے سامنے ایڈریس دیں گے, چند جملے آپ کے سامنے پیش کریں گے. لیکن ان حالات میں جو حالات ہمارے سامنے ہیں, ان حالات میں آ کر اگر اس موضوع پر گفتگو کر رہے ہیں تو نگاہ ہو انسان کی, قرآن فتنوں کو کیا کہہ رہا ہے, جو اشد من القتل جس کو کہا جا رہا ہے, فتنہ تو اشد من القتل, ایک انسان کا قتل کر دینا قرآن کی نگاہ میں اتنا برا نہیں ہے جتنا آ کر معاشرے میں فتنہ پیدا کرنا برا ہے, چونکہ قتل کرنے سے ایک انسان کی صرف جان چلی جاتی ہے, لیکن فتنے کے ذریعے سے ممکن ہے پوری قوم مردہ ہو جائے. فتنے فتنوں سے قوموں کو مردہ کر دیا جاتا ہے. ابھی صرف آپ کے سامنے فتنے کی تعریف کرتے ہیں اس مختصر سے وقت میں, اور اس کے بعد گفتگو انشاءاللہ. فتنہ سنتے رہتے ہیں, آپ بھی یہ لفظ سنتے رہتے ہیں لیکن اس کی حقیقت کی طرف توجہ ہونا چاہیے. فتنہ کا اصل معنی جو عربی میں جو ڈکشنری کے لحاظ سے جو مانا جاتا ہے, فے نون فتنہ, اس سے بنا ہوا ہے فتنہ کا لفظ, یا فتن بھی کہتے ہیں, جو قرآن میں بہت جگہوں پر استعمال ہوا ہے. اس کے معنی ہوتے ہیں, اصل اس کے معنی ہوتے ہیں کہ کسی میٹل کو آگ میں ڈال کر اتنا زیادہ اس کو پکانا ہے کہ اس کا خالص مادہ الگ ہو جائے, اور جو ناخالص اور غیر خالص عنصر بچا ہوا ہے, مادہ بچا ہوا, اس کو جدا کر دیا جائے. یعنی میٹل کو اتنا آگ میں پکانا, انگیٹھی میں پکانا, انگیٹھی سمجھ رہے ہیں نا, آگ میں پکانا, جیسے سونا پکایا جاتا ہے, چاندی پکائی جاتی ہے, دیگر میٹلز کو پکایا جاتا ہے, اور پکانے کا اصلی وجہ ہوتی ہے, البتہ اور بھی بہت سارے طریقے ہیں, لیکن اتنی حرارت دینا جس طریقے سے, چھوٹی سی انگیٹھی کے ذریعے سے یا بڑے سسٹم کے ذریعے سے, جس طریقے سے لوہے اور بڑے بڑے کاموں میں کام ہوتا ہے, اس طرح حرارت دینا اور اس طرح ان کو جدا کرنا کہ اس کے اصلی مال کو اور اصلی خزانے کو اور اصلی ایلیمنٹس کو جدا کر کے ناخالص ایلیمنٹس کو الگ کر دیا جائے, اس کو کہتے ہیں اس انگیٹھی میں اور اس حرارت میں میٹل کو لا کر جلانے کو اور آزمائش پہ ڈالنے کو, اس کو کہتے ہیں فتنہ. البتہ جو اصطلاح ہمارے سامنے فتنے کی, وہ شاید یہ نہیں ہے, ہمارے سامنے فتنہ یعنی کیا کہ کوئی فساد پیدا ہو جائے, کوئی اختلاف کی حالت پیدا ہو جائے, یہ بھی ہے, اس معنی میں بھی عربی میں استعمال ہوا ہے, عربی میں 8-10 معنوں میں فتنے کا لفظ استعمال ہوتا ہے, اور اس معنی میں بھی یہ آزمائش والا معنی جو ہے اس میں بھی قرآن میں استعمال ہوا ہے, قرآن سورہ عنکبوت میں کہتا ہے ابتدائی آیات میں, احسب الناس ان یقولوا ان یترکوا ان یقولوا آمنا وهم لا یفتنون, یفتنون یعنی فتنہ, کیا لوگوں نے یہ گمان کر رکھا ہے, یہ سوچ رکھا ہے کہ وہ یہ کہیں گے کہ ہم مومن ہیں اور مومن ہونے کا دعویٰ کرے, ان کو آزمائش لگی جائے, ان کو آزمایا نہ جا سکتیوں میں, قرآن کہتا یہ گمان بھی نہ کرنا, بہت ہی خاص لہجہ ہے قرآن کا, جیسے ایک آیت آپ سنتے رہتے ہیں قرآن کہتا ہے کہ لا تحسبن الذین قتلوا فی سبیل اللہ اموات, وہ لوگ کی جو اللہ کی راہ میں قتل کر دیے گئے ہیں ان کو مردہ گمان بھی نہ کرنا, تمہارے ذہن میں بھی یہ تصور نہ آنے پایا کہ وہ مردہ ہیں, اگر یہ ذہن کہنا تو دور کی بات ہے, جب قرآن کا لا تقول کہو نہیں, دوسری جگہ قرآن کہتا ہے نہ کہنے کی بات تو دور کی ہے, تو اپنے ذہن میں یہ گمان بھی نہ پیدا کرنا کہ جو لوگ راہ خدا میں قتل کر دیے جا رہے ہیں وہ مردہ ہیں, وہ مردہ نہیں ہے بل احیاء, بلکہ وہ زندہ ہیں, اور زندہ ہی نہیں ہے بلکہ وہ زندگی کا رزق بھی دیتے ہیں, کیونکہ اللہ کو رزق دیتا ہے, وہ صرف مردہ نہیں ہے بلکہ زندہ ہے, اور نہ صرف زندہ ہے بلکہ زندہ کر رہے ہیں, شہداء ہیں جو زندہ کر رہے ہیں, شہید ہیں جو زندہ کر رہے ہیں, وہ نادان قومیں جو تاریخ میں ہمیشہ یہ کہتی آئیں یہ جنگ ہو رہی ہے, اس جنگ میں مارے جا رہے ہیں لوگ, مارے جانے والوں کی ذمہ دار کون ہوگا, جنگ جمل ہوئی, جنگ صفین ہوئی, ابو ابو موسیٰ اشعری جیسے لوگ نادان ہو گئے, اس جنگ میں جو مارے جا رہے ہیں اس کا ذمہ دار کون ہوگا, ادھر بھی مارے جا رہے ہیں ادھر بھی مارے جا رہے ہیں, حتیٰ امیر المومنین پر اس بات کا الزام لگا رہے ہیں کہ اتنے لوگ مسلمان مارے جا رہے ہیں, جو فتنہ تھا واقعی فتنہ تھا, اور اس فتنے کو امیر المومنین جیسی ذات ہی روک سکتی تھی, اور بعد میں آنے والے فتنے کو وہی روک سکتے ہیں جو راہ امیر المومنین پر چلنے والے, ابھی بھی اس تاریخ میں ایک اجر ابھی جو ہو رہا ہے, مسلمان خمینی رحمۃ اللہ علیہ انقلاب کا, انقلاب کے نتیجے میں کچھ لوگ کچھ جانے نہیں, کئی جانے جا رہی ہیں, لوگ مارے جا رہے ہیں, اس کا ذمہ دار کون ہے, یہ وہی ابو موسیٰ اشعری جیسے لوگ تھے جو امیر المومنین کو کہتے تھے اتنی جانے جا رہی ہیں, اس کا ذمہ دار کون, جانے جانے سے کوئی نہیں مرتا عزیزو, جو لوگ راہ خدا میں جان دینا سیکھ لیتے ہیں وہ ایک جان دیتے ہیں ہزاروں کو زندہ کر دیتے ہیں, کون زندہ رہنے والا ہے, کون باقی رہنے والا ہے, کون یہ گارنٹی دے سکتا ہے کہ میں 200 سال زندہ رہنا, 400 سال زندہ رہنا ہے, ہر ایک کو مر جانا ہے 10 سال پہلے 10 سال بعد, لیکن کچھ لوگ آ کر مر کر اپنی پوری قوم کو زندہ کر جائیں, یہ بہتر ہے کہ آ کر کلسٹرول بڑھا بڑھا کے اور کھانا کھا کھا کے بریانی کھا کھا کے مر جائیں, یہ زیادہ بہتر ہے, مرنا تو ہے کون بچا ہوا ہے, اس کو زندہ رہنا, آج حزب اللہ کے جوان مر رہے ہیں, شہید ہو رہے ہیں, और जब उनकी लाशें पहुंचती तो उनकी माए आकर मिठाइयां तकसीम कर रही होती, कहती मुझे पुरसा नहीं दो, मुझे मुबारकबाद दो।
नारे
मेरे सामने गिरिया ना करो, मेरे सामने रो नहीं, ये मेरे बेटे की लाश आई है, इसको मुस्कुरा रही है, हंस रही है, मिठाइयां बांट रही है। क्यों? कि जिन लोगों को राह खुदा में जान देना आ गया, उन्होंने करबला के रास्ते को पहचान दिया, और जिन्होंने राह करबला को पहचान लिया उनके लिए अपने अजीजों की जान देना मुश्किल नहीं रहेगा। वो जिंदा कर रहे हैं, जिंदगी दे रहे हैं। ज़रा आजमाइश होती है, आजमाइश लाजिम है। यह हम कभी पहले आज कर चुके अजीजों, शायद उस पर आपने बहुत सारे लोग ना रहे हो, कि जितना ज्यादा अल्लाह इंसान को नेमत अदा करता है उतनी सख्त इम्तिहान भी देता है। इस बात में हम पढ़ेंगे नहीं, एक जुमला कहकर आगे बढ़ रहे। अगर किसी को अज़ाली की नेमत मिल रही है, अगर किसी को हुसैन इब्न अली की नेमत मिल रही है, अगर किसी को करबला की नेमत मिल रही है, अगर किसी को अमीरुल मोमिनीन की नेमत मिल रही है, तो इस कौम को आजमाया भी जाएगा ज्यादा। अगर किसी को रसूलुल्लाह जैसी अजीम तरीन नेमत मिल रही है, अगर किसी को कुरान जैसी नेमत मिल रही है, इस कौम को आजमाया जाएगा, बगैर आजमाया तो नहीं छोड़ दिया जाएगा। नेमतें मिलती हैं तो आजमाया जाता है, शऊर दिया जाता है तो शऊर का इम्तिहान लिया जाता है। जब आके असातिद अपने बच्चों को पढ़ाते हैं, अगर अच्छी तरीके से पढ़ाते हैं तो इम्तिहान भी सख्त लेते हैं, उनको हक ही बात का हासिल है कि हमने तुम्हें ज्यादा शऊर दिया है, ज्यादा अक्ल है, ज्यादा इल्म दिया है, तो तुम्हारा इम्तिहान भी हम लेंगे। इसी तरह अल्लाह भी जब किसी को ज्यादा देता है तो इम्तिहान भी सख्त लेता है। अगर अल्लाह ने बनी इसराइल जैसे कौम को मूसा जैसा नबी और तौरात जैसी किताब दी, तो बनी इसराइल का आकर सामरी के जरिए से इम्तिहान भी लिया, तो सख्त इम्तिहान था, इम्तिहान सख्त था। इसी तरीके से अगर किसी कौम को अल्लाह ने रसूलुल्लाह जैसा नबी और कुरान जैसी किताब दी, तो रसूलुल्लाह के बाद उस कौम का भी बहुत सख्त इम्तिहान लिया गया, ये इम्तिहान था। रसूलुल्लाह के बाद जो भी हालात पैदा हुए वो दरहकीकत एक इम्तिहान था, और इम्तिहान होना है। जब भी कौमों को नेमतें मिलती हैं तो उसका इम्तिहान लिया जाता है। आज भी अगर हमें इतना बड़ा आलम इस्लाम दिया, मरकज में आकर ठहराया, बहुत सारी नेमतें दी अल्लाह ने, तमाम जखीरे दिए जमीन के अंदर, जमीन के ऊपर सारी नेमतें दी, हक दिया, इस्लाम दिया, कुरान दिया, रसूलुल्लाह की जात दी, अहले बैत दिया, तो हमारा इम्तिहान होगा। इम्तिहान आजमाया जाता है इसलिए ताकि आजमाइश में दो तरह के लोगों को जुदा कर दिया जाए, वो जो खालिस लोग हों उनको जुदा कर दिया जाए। जैसे मेटल को जब आजमाया जाता है, एक सोने मिले हुए सोने को जिसमें मिट्टी मिली हुई है, जिसमें पत्थर मिला हुआ है, एक टन पहाड़ काटा जाए उसमें सोना कितना निकलेगा? शायद 10 ग्राम 20 ग्राम सोना निकलेगा। सोना कहीं रखा हुआ है, उठा के लेके चले जाते हैं। ये 10 ग्राम सोना निकालने के लिए 900,000 किलो जुदा करना पड़ता है। ये जुदा करना लाजिम है, जब तक इसे जुदा ना किया जाएगा ये सोना नहीं निकल पाएगा, ये मिट्टी में छिपा रहेगा। इस खालिस को ना खालिस से जुदा करने के लिए सख्त आजमाइशों से गुजारा जाएगा। इसी तरह कौमों की आजमाइश, कुरान कहता है अहसबन नासो, अल्लाह हू अकबर, बहुत ही अजीम आयत है, ये खिताबत की बात नहीं, इस पर तवज्जो करें। अहसबन नासो अन युतरकु अन यकूलु आमन्ना वहुम ला युफ्तनून, क्या लोगों ने ये गुमान कर रखा है कि वो कहे हम मोमिन हैं, और मोमिन कहने के बाद उनका उनका उनकी आजमाइश, ला युफ्तनून, उनको फितने की मंजिल से ना गुजारा जाए। फितना उनके सामने आएगा, मोमिन बनोगे तो फितना आएगा। अल्लाह अकबर, याद तो पुरानी है, अगर मोमिन के दर्जे तक पहुंचे हो तो हतमन फितना आएगा सामने। अब फितना आने के बाद हुनर यह है इंसान का कि इस पूरे गिरोह मोमिन में अपने आप को खालिस बन के बाहर निकालता है या ना खालिस मैटर बन के बाहर फेंक दिया जाता है। यह है इंसान का हुनर। खालिस लोग मुमकिन है इतने ज्यादा ना हो, जैसे हजारों किलो में चंद ग्राम सोना निकलता है, वैसे इंसानों में भी ऐसा होता है, लाजिम नहीं है। البتہ ہمیشہ یہ ضرور نہیں ہے, ممکن انسان کا شعور بلند ہو جائے, ممکن ہے کہ زیادہ لوگ بھی پیدا ہو, خدا کرے کہ زیادہ ہو, لیکن جب تک انسان شعور کی منزلوں تک نہیں پہنچے گا, عقل کی منزل تک نہیں پہنچے گا, دین کو صحیح طریقے سے جب تک نہیں سمجھے گا, تب تک یہی حالت جاری رہے گی کہ اتنے بڑے بھیڑ میں سونے جیسے لوگ, خالص لوگ کم نکلیں گے, ناخالص لوگ زیادہ نکلیں گے. اور اس درمیان میں ہنر انسان کے یہ ہے کہ اپنے آپ کو خالص بنا کر نکالے. اتنی بڑی امت اسلامی میں 72 لوگ نکلے تھے جو کربلا تک آئے, نکلے تھے زیادہ لوگ, حسین ابن علی کے ساتھ بھی بہت زیادہ لوگ ہو گئے, لیکن امام نے ان کو آزما کے سختیوں سے گزار کر چھوڑتے چلے گئے, جو جدا کرتے چلے گئے. جناب مسلم کی شہادت نے بہت سارے لوگوں کو جدا کر دیا, سمجھ لیا کہ مسلم کی شہادت کی خبر یعنی کیا, یعنی مصیبت میں جانا, مسلم کی شہادت کی خبر کا آنا ان کے لیے ایک فتنہ تھا. فتنہ یعنی آزمائش. لیکن فتنے کے وہ معنی بھی آپ کے سامنے کر رہے ہیں, آپ کے سامنے بیان ہو رہا ہے, یہ آزمائش لازم تھی, لڑکوں کی آزمائش ہوئی, آزمائش کی منزل سے گزرے. تاریخ میں یہ آزمائش بہت ہوتی رہی, ابھی ہم آپ کے سامنے تاریخی حوالے نہیں بیان کریں گے, تاریخ کے صفحات پہ ہمیں جانے کے لیے فرصت نہیں ہے, جو اصلی موضوع اتنا زیادہ ہے. البتہ یہ بات آپ کے ذہن میں رہے کہ صرف خالص موضوع پہ گفتگو ہوتی ہے تو کبھی کبھی تھوڑا سخت بھی ہو جاتی ہے, ہم کوشش کریں گے کہ بیچ میں کچھ واقعات لا کر تھوڑا اس کو ہلکا کریں, یہ مجبوری ہے, ہم چاہتے ہیں نہیں لیکن مجبوری ہے, اور جس کے نتیجے میں یہ ہوتا ہے کہ ایک مجلس کو ہمیں کبھی کبھی 10 مجلس میں بیان کرنا پڑتا ہے, یہ بھی مجبوری ہے نا, یہ مجبوری نہیں معلوم آپ کی مجبوری ہے, ہماری مجبوری ہے, جو بھی آپ سمجھیں, یہ ہماری اپنی جہالت کی مجبوری ہے یا آپ کی آمادگی نہ ہونے کی مجبوری, جو بھی ہو, لیکن یہ ہوتا ہے کبھی کبھی واقعات, قصے, کہانیاں اور بہت ساری چیزیں اس لیے لانی پڑتی ہیں تاکہ آپ تھک نہ جائیں, اور اس کے لیے پھر بہت سارا میٹر جو ہے وہ چھوڑنا پڑتا ہے نا. لہذا ابھی اصلی تاریخ کی طرف آپ متوجہ ہو جائیں انشاءاللہ, اور گفتگو جو ہے کل سے مزید جاری رہے گی. یہ ہوا فتنہ, آزمائش, اور یہ سلسلہ اللہ کے نظام میں, اللہ کے قانون میں ہے کہ یہ ہمیشہ جاری رہے گی. جتنا انسان اپنے آپ کو مومن ہونے کا احساس کرے گا اتنی زیادہ اس کی آزمائش بھی سخت ہونا شروع ہو جائے گی. اس موضوع میں ایک اشرہ پہلے پڑھا ہے, انٹرنیٹ میں موجود بھی ہے, دین اور آزمائش کے نام سے, وہ باتیں یہاں پر بالکل نہیں لائیں گے, ہم صرف فتنے کے موضوع کی طرف رہیں گے, ہم یہ چند باتیں اس لیے کہہ رہے ہیں تاکہ یہ اصل بات واضح ہو جائے. یہ چیز جس کو ہم فتنہ کہتے ہیں, یعنی سماجی حالات خراب ہو جانا, کہ کبھی کبھی سیاسی فتنہ بھی ہوتا ہے, لیکن ابھی ہماری گفتگو سیاسی فتنے سے نہیں ہے. سیاسی فتنہ ہمارا اصل, ہماری بحث بھی سیاسی فتنے سے نہیں ہے, چونکہ ہم ایسے حالات نہیں ہیں, لیکن سب سے خطرناک جو فتنہ ہوتا ہے وہ معاشرے میں آ کر دین کے نام پر فتنہ پیدا کرنا, اور دین کے فتنے کے نتیجے میں اختلافات پیدا ہونا, نفرتیں پیدا کرنا, ایک دوسرے سے دوریاں پیدا کرنا, اور اس فتنے میں اصلی جو کام کیا جا رہا ہوتا ہے وہ یہ ہوتا ہے کہ حق اور باطل کو اس طریقے سے ملا دیا جائے کہ نہ حق سمجھ میں آئے نہ باطل سمجھ میں آئے. فتنہ بنتا ہی سنت ہے, چونکہ اگر حق بالکل واضح نظر آ رہا ہے تو کوئی فتنہ نہیں بنے گا, ہر ایک پہچان لے گا یہ حق ہے. اگر باطل بھی بالکل واضح طور پر نظر آ رہا ہو تو بھی فتنہ نہیں بنے گا, بہت توجہ کریں, اگر باطل بھی بالکل واضح ہے تو یہ فتنے کی منزل تک نہیں پہنچے گا, جس کو باطل پر جانا ہے وہ باطل پہ چلا جائے گا, کہ اگر باطل بالکل واضح ہو تو باطل پر جانے والے لوگ بہت مشکل سے پیدا ہوں گے, نہیں جاتے لوگ, لوگوں کو باطل پر لے جانے کے لیے لازم ہوتا ہے کہ باطل کے اوپر حق کا خوبصورت لباس پہنایا جائے, اور جب بھی باطل پر حق کا لباس پہنایا جانے لگے یہیں سے فتنے کا دروازہ کھلنا شروع ہو جاتا ہے. باب فتنہ یہ ہے, اور ان سارے فتنوں کو فتنہ اس لیے کہتے ہیں, وجہ وہی ہے, چونکہ جب ایسا کام ہوتا ہے کہ حق اور باطل ملایا جائے اور ملا کر معاشرے میں پیش کیا جائے, تو چونکہ یہاں بھی انسان کی وہی آزمائش ہو رہی ہوتی ہے, اب اس کو فتنہ کہتے کیوں ہے, چونکہ فتنے کی اصلی تعریف وہی ہے میں نے آپ کے سامنے پیش کیا, یعنی انگیٹھی میں جلانا کسی کو, چونکہ جب ماحول میں حق و باطل ملا کر تفرقے کی چیزیں قائم کر دی جاتی ہیں, تو اس وقت بھی क्योंकि इंसानों को सख्त आजमाइश से गुजारा जा रहा होता है और माहौल में फितने की आग जल रही होती है, भड़क रही होती है। इसको कुरान ने इत्तेफाक से ताबीर भी किया है, कुंतुम अला शफा हुफ्रतिन मिनन नार। जब माशरे में तफरके की बुनियादें ज्यादा कायम हो और फितने ज्यादा फैल रहे हो और इख्तलाफ ज्यादा हो रहा हो कि जैसे रसूलुल्लाह से पहले था, तो कुरान ने कहा कुंतुम अला शफा हुफ्रतिन मिनन नार, तुम आतिश के दहाने पर थे। दहाना समझ रहे हो, जैसे एक आतिश का फुआं फूटा हुआ हो तो कुछ लोग दूर से फुआं को देख रहे हो, कुछ लोग बिल्कुल दहाने पर आके खड़े हो। ये जो लोग दहाने पर आके खड़े होते हैं वो उस आतिश की गर्मी को महसूस कर रहे होते हैं। इनके लिए दो रास्ता है, अगर यहां पर खड़े रहे दहाने पर तो भी आतिश की गर्मी उन्हें जलाती रहेगी, या तो वो अपने आप को वहां से निजात देंगे, फरार करें, निकल जाएं, अपने आप को बचा लें। अगर नहीं बचाएंगे, यहां पर रुके रहे तो भी पिघलते चले जाएंगे, और अगर रुके होने के नतीजे में आखिर नतीजा होगा उस आतिश में गिर जाएंगे। रसूलुल्लाह के जमाने में कुरान ने आकर जो ताबीर किया है बनी अरब माशरे की वो ये की तुम औस और खजरज और फला कबीला और ये कबीला, तुम्हारी जंगें ऐसी थी कि कुंतुम अला शफा हुफ्रतिन मिनन नार फानतलकुम मिनहा, तुम जो है आतिश के दहाने पर थे, हमने अपने रसूल के जरिए से तुम्हें निजात दी। सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के जरिए से मैंने फानतलकुम मिनहा, मैंने तुम्हें निजात दी, वरना तुम खत्म हो रहे थे, अरब खत्म हो रहे थे, तुम्हारी जहादतें, तुम्हारी लड़ाई, तुम्हारे झगड़े तबाह हो रहे थे, तबाह थे, तुम कुछ भी नहीं थे। उन्हें निजात देकर एक बड़ी कौम में तब्दील किया, क्योंकि जब कौम में यह ऐसी हालत पैदा होती है और इख्तलाफ और शिद्दत और मुनाफरत और मुफाखरत की बातें ज्यादा होने लगती हैं तो उसका नतीजा ये होता है पूरी कौम आतिश के दहाने पर होती है। मुमकिन है कि यहाँ अज़ा खाने में बैठ कर हम इस बात को महसूस न कर रहे हैं कि हमारी कौम आतिश के दहाने पर है, लेकिन अगर पूरी कौम पर एक सही तरीके से निगाह करें, अगर सही तरीके से कौम के हालात को देखें, तो हमें अच्छी तरीके से महसूस हो रहा है अज़ीज़ो कि आज हमारी कौम आतिश के दहाने पर खड़ी हुई है। अगर इसको निजात ना दिया जाए तो आतिश में चली जाएगी, और जा रही है, जा रही है, बहुत से आतिश में जा चुके हैं और कौम मुसलसल चली जा रही है फितनों के नतीजे में। जहां पर निजात देने का वही तरीका है जो रसूलुल्लाह ने आकर पेश किया, वो कुरान का तरीका, वो रसूलुल्लाह की सीरत, वो रसूलुल्लाह की सीरत जो आकर आइम्मा ने आकर पेश की। अमीरुल मोमिनीन ने अपनी जिंदगी में कुछ भी नहीं पेश किया सिवाय सीरत पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम। सबसे ज्यादा जिस चीज को खतरा है وہ ان ویلوز کو ہے کہ جو انبیاء نے آ کر زندہ کی. اس جملے کو اچھی طرح سمجھیے گا. ایک یزیدی حکومتی نظام میں سب سے زیادہ جس چیز کو خطرہ ہے وہ ظاہری دین کے چند ارکان کو خطرہ نہیں ہے. وہ سب چل رہا تھا, وہ سب کچھ جاری تھا, نمازیں تھی, روزے تھے, حج تھا, یہ سب رہا. اس کو کوئی خطرہ نہیں, چونکہ یہ لازم ہے. یہ اس لیے لازم ہے کہ یہ حق کا لباس پہنانا ضروری ہے اپنے باطل کو بچانے کے لیے. یہ سب حق کا لباس تھا, یہ جتنا کچھ دکھ رہا تھا یہ اپنے باطل کے اوپر حق کا خوبصورت لباس پہنایا گیا, یہ سب حق تھا. لہذا اس کو خطرہ نہیں تھا, یہ ان کے لیے لازم تھا اپنے باطل کو چھپانے کے لیے, یہ ان کے لیے کرنا ضرور تھا. لیکن سب سے زیادہ جس چیز کو خطرہ تھا وہ رسول اللہ کی سیرت کو خطرہ تھا. سب سے زیادہ جو چیز خطرے میں تھی وہ تمام انبیاء کی سیرتیں خطرے میں تھی. یہ جو جملہ آپ زیارت پڑھتے ہیں, السلام علیکم یا وارث عاد وصفوت اللہ, یا وارث نوح نبی اللہ, یا وارث ابراہیم خلیل اللہ, یا وارث موسیٰ کلیم اللہ. اتنے سارے انبیاء کے جو وارث حسین ابن علی کو بتایا جا رہا ہے, یہ وراثت در حقیقت یہ فضیلتوں کی وراثت ہے, یہ ویلوز کی وراثت ہے, یہ اقدار اور قدروں کی وراثت ہے. اور یزیدی حکومت میں سب سے زیادہ انہی قدروں کو خطرہ ہوتا ہے. اور حسین ابن علی انہی ویلوز کو بچانے کے لیے نکلے, سیرت کو بچانے کے لیے نکلے. یہ لکھ کے جا رہا ہے کہ اپنے رسول اللہ کی سیرت, رسول اللہ کی سیرت یعنی رسول اللہ کی سیرت یعنی ابراہیم کی سیرت, موسیٰ کی سیرت, عیسیٰ کی سیرت, نوح کی سیرت, 1,24,000 انبیاء کی سیرت. حسین ابن علی آ کر یزیدی نظام کے چنگل سے انبیاء کی سیرت کو زندہ کر کے پیش کرنے کے لیے آئے اور پیش کیا, فرق کیا, جدا کیا, حق کے لباس کو باطل کے چہرے سے اتار دیا. حق کا نقاب جو یزیدی چہرے میں پہن رکھا تھا اور جو کوفی چہرے میں پہن رکھا تھا, سارے نقابوں کو حسین ابن علی اور جناب زینب سلام اللہ علیہ نے ہٹا دیا. کربلا یہ ہے, کربلا یعنی حق کو باطل میں پہچان کا راستہ, کربلا یعنی رسول اللہ کی سیرت اور یزیدی نظام کے درمیان میں فرق کو سمجھنے کا راستہ. وہ کربلا جو ہمیں آ کر رسول اللہ کی سیرت تک نہ پہنچا پائے وہ حسین ابن علی کی کربلا نہیں ہو سکتی. یاد رکھیں, وہ ہم جیسے نادانوں کی, ذاکروں کی, جاہلوں کی کربلا ہو سکتی ہے, لیکن وہ حسین ابن علی کی کربلا نہیں ہو سکتی جو ہمیں رسول اللہ کی سیرت تک نہ پہنچائے, جو ہمیں امیر المومنین کی سیرت تک نہ پہنچائے. حسین ابن علی کی کربلا یعنی امر بالمعروف, وہ کربلا جو ہمیں امر بالمعروف تک نہ پہنچائے تو ہم جیسے نادانوں کی کربلا ہو سکتی ہے, لیکن حسین ابن علی کی کربلا نہیں ہو سکتی. وہ کربلا جو ہمیں منکر سے نہ روک سکے اور باطل ویلوز سے ہمارے قدم کو نہ روک سکے, وہ کربلا ہم جیسے گنہگاروں کی کربلا ہو سکتی ہے, لیکن حسین ابن علی کی کربلا نہیں ہو سکتی. یہ جملہ ہم بار بار کہتے رہتے ہیں, ہمیں خود اگرچہ 1375-76 سال گزر گئے ہیں, لیکن اس کے باوجود بھی ہمیں خود آج بھی حسین ابن علی کی صحیح کربلا پہچاننے کی ضرورت ہے. وہ کربلا جو رسول اللہ کی سیرت تک ہمیں لے جا سکے, جو رسول اللہ کے خالص محمدی دین تک ہمیں پہنچا سکے. اگر یہ کربلا ہمیں وہاں تک نہیں پہنچا رہی ہے, کہ حسین ابن علی کی کربلا نہیں, یہ اپنے سارے ڈرامے ہو سکتے ہیں, لیکن حسین ابن علی کی کربلا نہیں ہو سکتی. حسین ابن علی کی کربلا پہنچ کر انسان ڈائریکٹ رسول اللہ تک پہنچتا ہے, علی بن ابی طالب کی سیرت تک پہنچتا ہے, انبیاء کی سیرت تک پہنچتا ہے. حسین ابن علی کی کربلا میں آ کر انبیاء کی توہین نہیں کی جاتی, انبیاء کی قدر جانی جاتی ہے. محرم یعنی یہ صرف نہیں کہ حسین ابن علی کی ذلیل تک ہم پہنچ جائیں, بہت ہی عظیم قدم ہے. الحمدللہ 2,60,00,000 تک بتایا گیا کہ لوگ پہنچے, اور انشاءاللہ یہی لوگوں کا پہنچنا ہمیں حقیقی کربلا تک بھی پہنچائے گا. ये मामूली कदम नहीं है, ये भी अरबईन हुसैनी ने मीडिया की तमाम कोताहियों के बावजूद, मीडिया के तमाम फिल्टर और रोकने के बावजूद, बहरहाल कब तक रोका जाएगा? ये इतना बड़ा हुजूम इश्क हुसैन इब्न अली में जो कर्बला पहुंच रहा है, ये अभी लोगों तक हुसैन इब्न अली के नाम को पहुंचाया है अल्हम्दुलिल्लाह। इस अरबईन के जरिए से हमने पूरी दुनिया में हुसैन इब्न अली के नाम को पहुंचा दिया है, लेकिन अभी एक मंजिल बाकी है, हुसैन इब्न अली की कर्बला तक लोगों को पहुंचाना। लेकिन उसके लिए जरूरी है कि हम खुद भी कर्बला जाना सीख लें। इराक की कर्बला नहीं, हुसैन इब्न अली की कर्बला, सरजमीन कर्बला नहीं, अकदार और वैलूज और फजीलतों की कर्बला, जहां पर अंबिया नजर आ रहे हो उस कर्बला में, कि जहां जाते ही जहां रसूलुल्लाह की सीरत नजर आ रही हो, अमीर मोमिनीन की सीरत नजर आ रही हो, अंबिया की सीरत नजर आ रही हो, अंबिया का तर्ज जिंदगी नजर आ रहा हो, हाँ इस कर्बला तक हम पहुंच जाएंगे तो सारी दुनिया आने के लिए तैयार है। आएगी दुनिया को, आना है। कर्बला इसलिए नहीं रखी गई थी, जनाब ज़ैनब ने कर्बला को इसलिए नहीं रखा है, जनाब ज़ैनब ने अपने सर के चादर की कुर्बानी इसलिए नहीं दी है कि हमें चंद सवाब दे दे, बल्कि इसलिए दी है कि पूरी दुनिया को हुसैन इब्न अली की राह पर लाए, और दुनिया आएगी। सिर्फ थोड़ा हम भी रुकावट बने हुए हैं, लेकिन दुनिया आएगी इंशाअल्लाह। ये कदम बढ़ रहा है, इस कर्बला के लिए बड़ी कुर्बानियां दी गई है, माफ कीजिएगा, इस कर्बला के लिए अजीम कुर्बानियां दी गई। जनाब ज़ैनब सलामुल्लाह अलैहा कर्बला से रोने के लिए नहीं आई, अगर सिर्फ रोना होता तो बीबी मक्के में बैठ के बहुत रो सकती थी, मदीने में बैठ के रो सकती थी, कर्बला में तो जनाब ज़ैनब को रोने नहीं दिया गया। हुसैन इब्न अली आम इंसानों की आरजू नहीं रखते कि मेरी शहादत हो तो कोई मेरे ऊपर रोने वाला मौजूद हो। रोने की परवाह नहीं है, हमारी जरूरत है कि रोया जाए, गिरिया किया जाए। इसकी भी जरूरत नहीं कि मेरी बहन आकर मेरे लाश पर रोए। आखिरी वसीयत है हुसैन इब्न अली की क्या है? आखिरी वसीयत फरमाते हैं, ऐ मेरी बहन, देखो अपने आप को जख्मी ना करना, अपने चेहरे पर तमाचे ना मारना, ना मुनासिब जुमले अदा ना करना। ये वसीयतें हैं मोतबर मकातिब में जनाब ज़ैनब की, क्योंकि जनाब ज़ैनब को लाए हैं किरदार अदा करने के लिए। कर्बला में जनाब ज़ैनब रो भी नहीं पाई है, जनाब ज़ैनब रोई हैं, गिरिया किया है, लेकिन कब कब गिरिया किया है? अगर कर्बला में आकर रोती जनाब ज़ैनब तो रुबाब को कौन संभालता? अगर कर्बला में जनाब ज़ैनब आकर गिरिया करेंगी तो चार बरस की बच्ची को कौन संभालेगा? रुकैया को कौन संभालेगा? सकीना को कौन संभालेगा? फातिमा बिन्त हुसैन को कौन संभालेगा? यार ज़ैनब बिन्त अली को रोने के लिए नहीं लाया गया है, किरदार अदा करने के लिए आया गया, कर्बला को कर्बला बनाने के लिए लाया गया, कर्बला को कर्बला बनाकर पेश करने के लिए लाया गया। और जनाब ज़ैनब ने आकर पेश कर दिया, जनाब ज़ैनब ने कूफे में भी कर्बला को पेश किया, शाम में भी कर्बला को पेश किया, हुसैन इब्न अली की कर्बला खालिस कर्बला। और इस पेश करने के इतना असर हुआ कि यजीद, कभी कभी बात अशार कभी मर्जिए के सुने, अभी कुछ दिन पहले थे कि वहां पढ़ रहे थे कि हाकिम ने कर्म कर दिया है और छोड़ दिया है जिंदान से। ये हाकिम का कर्म नहीं था अजीजों, यजीद जैसे मलूम से किसी कर्म की कोई तवक्को नहीं है, बल्कि जनाब ज़ैनब के खुतबात थे, इमाम सैयद सज्जाद के खुतबात थे कि जिसकी बुनियाद पर शाम में जो दुश्मन थे अहले बैत के, वो शाम की जहां पर जब बीबियां दाखिल हुई थी तो कोई पत्थर मार रहा था, कोई लकड़ी फेंक रहा था, कोई आग फेंक रहा था, उसी शाम में ज़ैनब और सैयद सज्जाद के खुतबों ने इतनी तब्दीली पैदा की, जब शाम को लोग खुद ही आके कहने लगे यजीद तुमने क्यों जिंदान में रखा हुआ है, ये रसूलुल्लाह की नवासियां हैं, ये रसूलुल्लाह की बेटी की बेटियां हैं, तुमने इन्हें जिंदान में क्यों रखा हुआ है? जनाब ज़ैनब का किरदार था और हाँ, इन्हीं किरदारों के दरमियान में एक चार बरस की बच्ची का भी किरदार, चार बरस की बच्ची की मुसीबतों का किरदार, हम का किरदार। अल्लाह अकबर। करबला में बहुत सारे बच्चे थे, लेकिन शाम तक वो बच्चे शाम के जिंदान में नजर नहीं आ रहे। बच्चे ज्यादा थे, कारवां था 45 या उससे भी ज्यादा बच्चों की तादाद करबला में बताई गई है, इतने ज्यादा बच्चे थे। लेकिन शाम के जिंदान में दो बच्चे के सिवा कोई और बच्चा है नजर नहीं आ रहा। ये बच्चे क्या हुए? हम आमतौर से जब करबला के मसाइल पढ़ते हैं तो हमारी निगाहें बड़े बड़े वाकयात की तरफ होती, कौन मक्तल में आकर शहीद हो गया, किसने देर तक जंग की। लेकिन वो बीवियां भी जिनको अजीब किरदार था उनको देखते हैं, देखना लाजिम है। लेकिन बहुत सारे किरदार छूट जाते हैं अजीजों, नहीं छूटना चाहिए, वो भी नहीं छूटना चाहिए। जो हर किरदार में कुछ नमूने मौजूद हैं, हर किरदार में कुछ अजमतें छिपी हुई हैं, और सारे किरदारों के दरमियान में हमारी निगाहें करबला के छोटे छोटे बच्चों पर नहीं जा पाती कि जब लाशें मुसलसल आ रही थी तो बच्चों पर क्या गुजर रही थी। आपके सामने अगर कोई जख्मी हो जाता है तो बच्चों को दूर किया जाता है, बच्चे खून ना देखने पाए, बच्चे घबरा जाएंगे, बच्चे परेशान हो जाएंगे। अगर किसी के घर में हादसाती मौत हो जाती है, कोई जवान मर जाता है, कोई बेदर्दी के साथ मर जाता है, तो बच्चों को दूर रखा जाता है, तब बड़ों से भी बच्चों को दूर रखा जाता है कि बच्चों के दिल पर गलत नक्श बैठ जाएगा, बच्चों को ना दिखाया जाए। मगर करबला में छोटे छोटे बच्चे सुबह से लेकर शाम तक मुसलसल तीरों की बारिश हो रही थी, लाशें आ रही थी, जख्मी आ रहे थे, किसी के सर काटा जा रहा था, किसी के हाथ कटे हुए थे, नहीं मालूम शायद दीदियों ने किसी हद तक बच्चों को रोका हो, लेकिन कब तक रोकेगी? जनाब ज़ैनब घबरा कर खुद टीले की बरंदी में जा रही है तो बच्चों को कौन रोकेगा? इन हालात में छोटे छोटे बच्चों पर क्या गुजर गई? शहादत की मंजिल बाद में अजीजों, सुबह आशूर से लेकर के असर आशूर तक कमसिन बच्चों पर क्या गुजर गई, ना इसका हम तस्वीर कर सकते हैं, ना समझ सकते हैं, ना मसाले पढ़ सकते हैं। और असर आशूर के बाद जब खेमे चल रहे थे तो बच्चे क्या कर रहे थे? बीबियां घबराई हुई थी तो बच्चे क्या कर रहे थे? बच्चे जब घोड़े के टापों के नीचे आ रहे थे, इतने बच्चे थे मैदाने करबला में। जब जनाब अम्मे कुलसूम मदीने से नजदीक हुई और मदीने से मानूस सदा आने लगी, अभी महमिल का पर्दा था, महमिल को हटाया और हटा के महल मदीने के दर दीवार को देखा और आवाज दी, मदीने तो जब देना अल्लाह तक वलीना फबिल हसरात والحزان جینا ہے میرے نانا کے مدینے ہمیں قبول نہ کرنا، ہم بڑی حسرتوں کے ساتھ آئے ہیں، ہم بڑے حزن و غم کے ساتھ آئے ہیں، خرجنا من کا بے حلین جمع رجعنا لا رجعنا ولا بنینا، جب ہم نکلے تھے تو ہمارے سروں پر سایہ بھی موجود تھا، مرد ہمارے ساتھ تھے، بچے ہمارے ساتھ تھے، لیکن اب جو ہم واپس پڑھتے ہیں تو لا رجعنا ولا بنینا، نہ کوئی مرد ہے نہ بچے ہیں، ये बच्चे क्या हुए? ये बच्चे कहां गए? करबला में तो थे 48 बच्चे, लेकिन बच्चे मदीने वापस क्यों